यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। भारतको उडिसामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युको घटनाको सम्बन्धमा उच्च स्तरीय कूटनीतिक सम्वादको माध्यमबाट छानबिन गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। समस्या समाधान नगरे उडिसा राज्यका शिक्षण संस्थानका लागि एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी। प्रतिनिधि सभाबाट विद्युतीय व्यापार ई कमर्स विधेयक 2080 पारित। गत असोज दोस्रो साताको बाढ़ी पहिरोबाट क्षति भएका 26 सड़क तथा पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयद्वारा 18.88 अर्ब रूपैयाँको सहमति प्रदान। र सुडानमा अर्धसैनिक बलको आक्रमणमा परि महिला र बाल बालिका सहित 200 भन्दा बढ़ीको मृत्यु। प्रतिनिधि सभाको आजको बैठकमा विद्युतीय व्यापार ई कमर्स विधेयक 2080 पारित भएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्नुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको विद्युतीय व्यापार ई कमर्स विधेयक 2080 सर्वसम्मतिले पारित भएको हो। बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै उद्योग मन्त्री भण्डारीले विधेयकले उद्योग व्यवसाय तथा व्यापारको क्षेत्र विदेशी लगानी आकर्षित गर्ने, 9 उद्यमीलाई प्रोत्साहन गर्ने र थप रोजगारीका अवसर सृजना गर्ने बताउनुभयो। यसै गरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षा मन्त्री मानवीर राईले महान्याधिवक्ताको आर्थिक वर्ष 2079-80 को वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भारत सरकारसँग सम्झौता भए अनुसार विभिन्न 8 अन्तर्देशीय विद्युत प्रसारण लाइनको निर्माण कार्य अगाडि बढ़ेको सदनलाई जानकारी गराउनुभयो। बैठकमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै ऊर्जा मन्त्री खड्काले दोधारा, लम्की, बरेली, ढल्केबार, सीतामढ़ी लगायत विभिन्न 8 अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भए अनुसार काम अगाडि बढ़ेको बताउनु भएको हो। यसअघि आजको बैठकमा सांसदहरूले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनाका सम्बन्धमा उच्च स्तरीय कूटनीतिक सम्वाद सहित सत्य तथ्य छानबिन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले प्रकृति लम्सालको मृत्युपछि विरोधमा उत्रिएका नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार सह्य नहुने भन्दै घटना कि मृतक विद्यार्थीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण गर्न, सड़कको स्तर उन्नति गर्नुपर्ने, सवारी साधनको अवस्था चेक जाँच गर्नुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक फागुन 11 आइतबार दिनको 1 बजे बस्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्य स्थित कालिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यता विपरीत विश्वविद्यालय प्रशासनबाट त्यहाँ अध्ययनरत विद्यार्थीप्रति भएको व्यवहार निन्दनीय भएको जनाएको हो। मन्त्रालयले अभिभावक र विद्यार्थीहरूलाई संयमता अपनाउन समेत अपील गरेको छ। विज्ञप्तिमा घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको उडिसा राज्यका विश्वविद्यालय शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमति पत्र ईएनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सक्ने उल्लेख छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई निरन्तर रूपमा बुझ्ने काम भइरहेको बताउनु भएको छ। भारतको उडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा आवश्यक पहल भइरहेको परराष्ट्र मन्त्री डाक्टर राणाले बताउनुभयो। पानी जहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ। राष्ट्रिय सभाको आजको बैठकले पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2001 निकासीलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। त्यसै गरी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले लोकसेवा आयोगको आर्थिक वर्ष 2080-81 को 65 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे छानबिनको माग गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्य तथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रूपमा यथाशीघ्र कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले राष्ट्र सेवा कर्मचारीमाथि स्थानीयताका जनप्रतिनिधिबाट भएको भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढ़ेकोमा आपत्ति जनाउनु भएको छ। बैठकको शून्य समयमा सांसदहरूले कर्मचारीहरू जनप्रतिनिधिबाट असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको पाँचौं बैठक सिनेटले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रजिस्ट्रार प्राध्यापक श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेट सम्बन्धी प्रस्तावहरू छलफल सहित स्वीकृत गरेको हो। यस्तै प्रतिष्ठानले हाल 330 बेडको व्यवस्था अन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा 400 बेडको शिक्षण अस्पताल निर्माण सम्बन्धी गुरू योजना पारित गरेको छ। बैठकले आगामी बजेट निर्माणका लागि रजिस्ट्रार लम्सालको संयोजकत्वमा समिति समेत गठन गरेको छ। बैठकमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आर्थिक वर्ष 2079-80 र 80-81 बजेट तथा कार्यक्रम समयमा सिनेट बैठक बस्न नसकेपछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबीन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक शेखर प्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझाव सहितको प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीलाई बुझाउनु भएको हो। समितिले दाङमा रहेको विश्वविद्यालयको कुल 1662 बिघा जग्गा रहेको र देउखिरी क्षेत्रमा 1336 बिघा मध्ये 910 बिघा अतिक्रमण भई 2079-59 ती जग्गामा विश्वविद्यालयले कुनै आमदानी प्राप्त नगरेको पाइएको संयोजकले बताउनुभयो। प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओलीले अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढ़ाउने विश्वास दिलाउँदै विश्वविद्यालयहरूमा तालाबन्दी र अतिक्रमण जस्ता अवांछित क्रियाकलाप रोक्नुपर्नेमा जोड़ दिनुभएको थियो। गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको बताउनु भएको छ। हेटौडामा आजदेखि शुरू भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव उद्घाटनका अवसरमा गृहमन्त्री लेखकले निजी क्षेत्रलाई समाहित गर्दै सरकार लगानी मैत्री वातावरण बनाउन लागि परेको समेत उल्लेख गर्नुभयो। सामाजिक सञ्जाल नियमनका नाममा अंकुश लगाउने गरी विधेयक ल्याइएको भन्दै स्वीकार नहुने नेपाली कांग्रेसका नेताहरूले बताउनु भएको छ। नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्न जरूरी भए पनि अभिव्यक्ति स्वतन्त्रतामा आघात पुग्ने कुनै पनि कानून स्वीकार गर्न नसक्ने बताउनुभयो। नेता एनपी साउदले नियमनका नाममा अंकुश लगाउने गरी ल्याइएको विधेयक स्वीकार नहुने भन्दै प्रेस स्वतन्त्रतामाथि आँच आउने कदम विरूद्ध आफूहरू उभ्ने बताउनुभयो। वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल लगायतले अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी गरिएका कुनै पनि कार्य विरूद्ध प्रेस जगत एक भएर उभ्ने आवश्यक रहेको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभाको पाँचौं हिउँदे अधिवेशन अन्त्य गर्नुभएको छ। नेपालको संविधान बमोजिम आज राति 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरद्वारा आज जारी सूचनामा उल्लेख छ। कोशी अस्पताल विराटनगरमा आजदेखि 5 शैयाको पोस्ट अपरेटिभ वार्ड सञ्चालनमा ल्याइएको छ। अस्पतालमा उपलब्ध स्रोत साधनको प्रयोग गर्दै भेन्टिलेटर सहितको वार्ड सञ्चालनमा ल्याइएको अस्पतालकी प्रमुख डाक्टर रूना झाले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा 3 दिनसम्म गरेको आक्रमणमा महिला र बाल बालिका सहित 200 भन्दा बढ़ीको मृत्यु भएको छ। अधिकार उल्लंघनको अभिलेखीकरण गर्ने इमर्जेन्सी लायर्सका अनुसार नियमित सेनासँग झण्डै 2 वर्षदेखि युद्धरत अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स आरएसएसले व्हाइट नाइल राज्यको अल कदारिस अल खेलवात गाउँहरूमा कुनै सैन्य उपस्थित नभएको क्षेत्रहरूमा निहत्था नागरिकहरूमाथि आक्रमण गरेको थियो। आरएसएसले शनिवारदेखि ती गाउँहरूमा आक्रमण गरी हत्या, अपहरण, जबरजस्ती, बेपत्ता र सम्पत्ति लुटपाट गरेको छ, जसमा सयौं घाइते र बेपत्ता भएको बताइएको छ। कजाकिस्तानको उल्टाउ क्षेत्रमा एउटा खानी भत्किँदा 7 जनाको मृत्यु भएको छ। हिजो राति भएको दुर्घटनामा 7 जना मजदूरमा खानीमा फँसेका थिए भने आज 3 जना मजदूरको शव निकालिएको समाचार एजेन्सीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 लागि स्रोत सुनिश्चित गरी बजेटको सिलिङ निर्धारण गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहने स्रोत निर्धारण समितिले राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ। आयोगले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 12% वृद्धि हुने गरी करिब 18.5 खर्बको आरआरई हुने गरी स्रोत अनुमान गरेको छ। फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था हाल रहेको छ। अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढ़ी पहिरोबाट क्षति भएका सड़क तथा पुल गरी 26 आयोजना पुननिर्माणका लागि 18.88 अर्ब रूपियाँको स्रोतका लागि सहमति प्रदान गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन 4 गते माग भई आएकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मंगलबार आयोजनाहरू पुननिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ। 26 आयोजनाहरूमा 13 सड़क र 13 पुल निर्माणसँग सम्बन्धित आयोजनाहरू रहेका छन्। सड़क पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनीको राजमार्ग र कान्ति राजमार्ग सहित 13 आयोजनाहरू रहेका छन्।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
अर्को साता शुरू हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलबार खेल तालिका सार्वजनिक भएको छ। आहारा पोखरा गोल्ड कप विजेता उज्बेकिस्तानको ब्ल्याक बुल्स एएफसी र एपीएफ बीच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वार्टर फाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा 2 विदेशी सहित 9 टोलीको सहभागिता रहनेछ। फागुन 12 र 13 गते समान 2 खेल हुनेछन्। फागुन 12 गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। त्यसै दिन आयोजक टोली केपी ओली एएफसी र एनआरटी बीच खेल हुनेछ। फागुन 13 गते संकटा र उद्घाटन खेलको विजेता तथा मच्छिन्द्र फुटबल क्लब र भूटानको एएफसी ट्रान्सफर युनाइटेड बीच हुनेछ। सेमी फाइनल फागुन 16 र 17 गते तथा फाइनल 19 गते हुनेछ। सेमी फाइनल र फाइनलका खेल त्रिपुरेश स्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटो स्थित एन्फा मैदानमा हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा देशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतको उडिसामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युको घटनाको सम्बन्धमा उच्च स्तरीय कूटनीतिक सम्वादका माध्यमबाट छानबिन गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। समस्या समाधान नगरे उडिसा राज्यका शिक्षण संस्थानका लागि एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी। प्रतिनिधि सभा बैठकबाट विद्युतीय व्यापार ई कमर्स विधेयक 2080 पारित। गत असोज दोस्रो साताको बाढ़ी पहिरोबाट क्षति भएका 26 सड़क तथा पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयद्वारा 18.88 अर्ब रूपियाँको सहमति प्रदान। र सुडानमा अर्धसैनिक बलको आक्रमणमा परि महिला र बाल बालिका सहित 200 भन्दा बढ़ीको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।